तपाईँ साप्ताहिक बाइबल पाठ प्लेनफिल्ड क्रिस्चियन साइन्स चर्च स्वतन्त्रबाट सुन्दै हुनुहुन्छ। त्यो अमेरिकाको प्लेनफिल्ड न्यू जर्सीमा अवस्थित छ। थप जानकारीको लागि कृपया हाम्रो वेबसाइट भ्रमण गर्नुहोस् www.plainfieldcs.com। यो लागि पाठ हो 6/24/2023। विषय ख्रिस्ट येशु। स्वर्ण पाठ एफिसी। हाम्रा पिता परमेश्वर र प्रभु येशु ख्रिस्टबाट अनुग्रह र शान्ति। उत्तरदायी प्रलय एफिसी। यसर्थ पिता अघि प्रार्थनामा म झुक्दछु, स्वर्गको र पृथ्वीको प्रत्येक परिवारले उहाँबाट यसको नाम लिन्दछन्। म पितालाई आफ्नो महिमामय सम्पत्ति अनुसार तिनीहरूलाई शक्ति प्रदान गरून् भनी प्रार्थना गर्दछु, जसमा कि आफ्ना आत्मामा तिमीहरू दलिलो हुन सक्छ। उहाँको आत्माद्वारा उहाँले तिमाहरूलाई त्यो शक्ति दिनुहुन्छ। तिमाहरूको विश्वासको कारणले राष्ट्र तिमीहरूको हृदयमा बस्छुन् भनी म प्रार्थना गर्दछु। म प्रार्थना गर्दछु ख्रिस्टको प्रेमको महानता बुझ्ने शक्ति परमेश्वरका सबै मानिसहरूले पाउन्। अनि प्रार्थना गर्दछु कि परमेश्वरका जम्मै तिमीहरूलाई र परमेश्वरको पवित्र जनले ख्रिस्टको प्रेमको महानता बुझ्ने शक्ति पाउन्। म यो पनि प्रार्थना गर्दछु कि उहाँको प्रेमको चौडाइ लम्बाइ उचाइ र गहिराई तिमाहरूले बुझ्न सक। ख्रिस्टको प्रेम मानव समझ भन्दा बाहिर छ, तर तिमीहरूले त्यो प्रेम बुझ्न सक भन्ने मेरो प्रार्थना। परमेश्वरको शक्ति जो हामी भित्र काम गरिरहेको छ, त्यसले हामीले सोचेको वा कल्पना गरेको भन्दा धेरै गर्न सक्छ। परमेश्वरको शक्ति जो हामी भित्र काम गरिरहेको छ, त्यसले हामीले सोचेको वा कल्पना गरेको भन्दा धेरै गर्न सक्छ। मण्डलीमा अनि ख्रिस्ट येशुमा सदा सर्वदा र युग युगसम्म उहाँको महिमा भइरहोस्। पाठ सेरमन बाइबलबाट लुका। इलिसिबाको छैटौं महिनामा गालीको एउटा सहर नासरतमा बस्ने एउटी कन्या कहाँ परमेश्वरले एउटा गब्रिएल नाउँ गरेको दूतलाई पठाउनु भयो। तिनी दबको परिवारको युसुफ नाउँ गरेको एक मानिससँग मगनी भएकी थिइन्। ती कन्याको नाउँ मरियम थियो। ती स्वर्गदूत मरियम कहाँ गए अनि भने, शुभकामना छ, परम प्रभु तिमी सितै हुनुहुन्छ, तिमी उहाँको खुबै प्रिय छौ। सुन, तिमी गर्भवती हुनेछौ अनि तिमीले एउटा छोरो जन्माउनेछौ, अनि उहाँको नाउँ तिमीले येशु राख्नु। उहाँ महान हुनुहुनेछ र सर्वोच्च परमेश्वरका पुत्र कहलाइनुहुनेछ। परम प्रभु परमेश्वरले उहाँलाई उहाँको पुर्खा दाउदको सिंहासन दिनुहुनेछ। उहाँले याकुबका घरानामाथि सधैँ लागि शासन गर्नुहुनेछ। येशुको राज्यको अन्त्य कहिले हुने छैन। मरियमले ती स्वर्गदूतलाई भनिन्, म कन्या नै छु, यस्तो कसरी हुन सक्छ? ती स्वर्गदूतले मरियमलाई भने, पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ अनि सर्वशक्तिमान परमेश्वरको शक्तिले तिमीलाई राख्नेछ। यसकारणले जो जन्मनुहुन्छ उहाँ परमेश्वरको पुत्र कहलाइनुहुनेछ। यस विषयमा ध्यान देव, तिम्रो आफन्त इलिसिमा पनि गर्भवती छिन्। तिनको अवस्था वृद्ध अनि माझी कहलाए पनि अहिले तिनी 6 महिनाबाट गर्भवती भएकी छिन्, किनभने परमेश्वर जस्तै कुरो पनि गर्न सक्नुहुन्छ। लुगा त्यसै बेला अगस्त सिजरले रोमको अधीनमा रहेका सबै देशहरूलाई एउटा आदेश पठाए। त्यो आदेश अनुसार जम्मै मानिसले आफ्नो नाउँ पञ्जीकृत गराउनु पर्थ्यो। जम्मै मानिसहरू आफ्नो शहरहरूमा नाउँ पञ्जीकृत गराउन गए। युसुफ पनि गालिलको नासरत सहरबाट यहुदियाको बेतलेहेम नामक सहरमा गए। बेतलेहेम सहरलाई दाउदको सहर भनिन्थ्यो। युसुफ पञ्जीकरणको लागि मरियमसँगै गए किनभने मरियमसँग उसको विवाह निश्चित भइसकेको थियो। मरियम त्यसबेला गर्भवती थिइन्। युसुफ र मरियम बेतलेहेममा हुँदा नै बालक जन्मने समय भएको थियो। अनि तिनले जेको पुत्र जन्माइन्। त्यसबेला धर्मशालाभित्र ठाउँ थिएन, त्यसैले तिनले आफ्नो बालकलाई लुगाहरूले बेरिङ भनी एउटा डुलमा सुताइन्। त्यो राति त्यस क्षेत्रमा बाहिर खेतमा केही गोठालाहरू आफ्नो भेडाहरू हेरचाह गरिरहेका थिए। परमप्रभुको एउटा दूत यसै बेला तिनीहरूको अघि उभिए। परमप्रभुको महिमा तिनीहरूको चारैतिर चम्किरहेको थियो। ती गोठालाहरू खुबै डराए, तर त्यो स्वर्गदूतले तिनीहरूलाई भने, डराउनु पर्दैन किनभने म तिमीहरूलाई शुभ समाचारहरू भन्न लागेको छु। यसले सबै मानिसहरूलाई अत्यन्त हर्षित तुल्याउनेछ, किनभने आज नै दाउदको सहरमा तिमीहरूको निम्ति एउटा मुक्तिदाताको जन्म भएको छ। उहाँ ख्रीष्ट प्रभु हुनुहुन्छ। युहन्ना दुवै दिन पश्चात गालिलको काना भन्ने सहरमा विवाह समारोह भइरहेको थियो। येशूकी आमा त्यहाँ हुनुहुन्थ्यो। येशू अनि उहाँका चेलाहरूलाई पनि त्यहाँ निम्ति आइएको थियो। विवाह समारोहमा प्रशस्त दाखरस थिएन। दाखरस जति सकिसकेपछि येशूकी आमाले उहाँलाई भनिन्, तिनीहरूसँग अरू दाखरस छैन। येशूले उत्तर दिनुभयो, प्रिय नारी, मैले के गर्नु पर्छ? मलाई नभन, मेरो समय अझ आइसकेको छैन। येशूकी आमाले नोकरहरूलाई भनिन्, उहाँले जे भन्नुहुन्छ त्यही गर। त्यहाँ ढुङ्गाका ठुल्ठुला छवटा पानीका ग्याम्पाहरू थिए। यहुदीहरूले आफ्ना शुद्धि धर्मानुष्ठानमा ती पानीका ग्याम्पाहरू चलाउने गर्दथे। प्रत्येक ग्याम्पाहरू 20 अथवा 30 गेलेन परिमाणको थियो। येशूले नोकरहरूलाई भन्नुभयो, ग्याम्पाहरू पानीले भर। तब नोकरहरूले मुठसम्मै ग्याम्पाहरूमा पानी भरिदिए। तब येशूले नोकरहरूलाई भन्नुभयो, अब केही पानी ग्याम्पाबाट निकालर र लगेर समारोहका अध्यक्ष कहाँ पुर्यो। तिनीहरूले त्यसै गरे। विवाह समारोहका मुखियाले चाखे, पानी दाखरस भइसकेको थियो। दाखरस कहाँबाट आयो तिनलाई थाहा भएन, तर यो विषय नोकरहरूलाई मात्र थाहा थियो जसले पानी ल्याएका थिए। तब मुखियाले बेहुलालाई बोलाउन पठाए र उनले बेहुलालाई भने, मानिसहरूले पहिले राम्रो दाखरस सन्ध्याय बाह्र छन्, पछि पाहुनाहरू गएपछि अलिक सस्तो दाखरस बाँड्न थाल्दछन्, तर तिमीले अहिलेसम्म राम्रो दाखरस जोगाएर राखेका रहेछौ। येशूले सर्वप्रथम गालिलको काना सहरमा गर्नुभएको चमत्कार यही थियो। येशूले आफ्नो महानता देखाउनुभयो अनि उहाँका चेलाहरूले उहाँमाथि विश्वास गरे। युहन्ना जब येशु हिँडिरहनु भएको थियो, उहाँले एकजना अन्ध मान्छेलाई देख्नुभयो। त्यो मान्छे जन्मैदेखि अन्धा थियो। येशूका चेलाहरूले सोधे, गुरुज्यू, यो मान्छे जन्मैदेखि अन्ध हो, कसको पापले उसलाई अन्धा जन्मायो? उसको आफ्नै पाप वा उसको माता पिताको पाप? येशूले उत्तर दिनुभयो, यो न त उसको न त उसकी माताको पाप हो जसले उसलाई अन्धा जन्माइन्, पूर्वजन्मैदेखिको अङ्ग हो ताकि उसलाई निको पारेर मानिसहरूलाई परमेश्वरको शक्ति देखाउन सकियोस्। अहिले जब दिनको समय छ हामीले उहाँको कामहरू गर्नु पर्छ जसले मलाई पठाउनुभयो। रात पर्न आँटेको छ अनि कसैले पनि राति काम गर्दैन। जब म संसारमा छु म संसारको ज्योति हो। यसो भनिसकेर येशूले भूमिमा थुक्नुभयो र त्यसबाट केही माटोको हिलो बनाउनुभयो अनि येशूले त्यसलाई त्यस मानिसको आँखामा दलिदिनुभयो भयो। येशूले त्यस मानिसलाई भन्नुभयो जाऊ सिलो आमाको तलाउमा गएर पखाल। तब त्यो मानिस तलाउमा गयो र धोयो। अब ऊ देख्ने लायकको भयो। फिलिप्पी, मैले तिमीहरूलाई ख्रिस्टमा केही गर भन्न सक्नुपर्ने केही छ? के तिमीहरूको मायाले तिमीहरूलाई मलाई सुख देऊ भन्छ? तिमीहरू आत्मामा हामीसँग सहभागी हुन्छौ। तिमीहरूमा कृपा र दया छ। यदि यी कुराहरू तिमीहरूमा छन् भने मेरो निम्ति केही गरिदेऊ भन्ने विन्ती गर्छु। यसले मलाई खुबै खुसी तुल्याउनेछ। तिमीहरू सबैको हृदयले त्यही कुराहरू सोचोस् अनि त्यहाँ त्यही प्रेम रहोस्। मैले मिलापसँग एउटै लक्ष्य लिएर बाँच। आफ्नो जीवनमा ख्रिस्ट येशूले जस्तै सोच र गर। ख्रिस्ट आफै हरेक कुरामा परमेश्वर जस्तै हुनुहुन्थ्यो। उनी परमेश्वर बराबरी हुनुहुन्थ्यो। तर उहाँले परमेश्वरसित रहेको बराबरीलाई आफ्नो निम्ति राखिनु पर्ने सम्पत्ति जय मान्नु भएन। परमेश्वरसित उहाँको ठाउँ उहाँले छोडिदिनुभयो र मानव हुन जन्मनुभयो अनि सेवक हुनुभयो। जब उहाँ यस पृथ्वीमा हुनुहुन्थ्यो उहाँले आफैलाई खुबै नम्र बनाउनुभयो। उहाँले मृत्यु अँगाल्नसम्म आज्ञाकारी हुनुभयो अनि क्रुसमा मर्नुभयो। ख्रिस्टले परमेश्वरको आज्ञा पालन गर्नुभयो। यसर्थ परमेश्वरले उहाँलाई उच्च स्थानमा पुर्याउनु भयो। परमेश्वरले ख्रिस्टको नाउँलाई अरू सबै नाउँहरू भन्दा महान बनाउनुभयो। उहाँले यसो गर्नुभयो ताकि स्वर्गमा पृथ्वीमा औ पातलमा प्रत्येक वस्तु येशूको नाउँमा घुँडा टेकोस्। येशू ख्रिस्ट प्रभु हुनुहुन्छ भनी प्रत्येक जिब्रोले स्वीकारोस्। जब मानिसहरूले यसो भन्छन् यसले पिता परमेश्वरमा महिमा ल्याउनेछ। म क्रिस्टियन साइन्सर टेक्स्ट बुक साइन्स एन्ड हेल्थ म्याथिक बेकर एडीद्वारा धर्मशास्त्रको लागि कुञ्जी बाइबलबाट सहयोगी अंशहरू पढ्छु। विज्ञान र स्वास्थ्य। नासरतका येशूले पितासँग मानिसको एकतालाई सिकाउनुभयो र प्रदर्शन गर्नुभयो र यसका लागि हामी उहाँलाई अनन्त श्रद्धाञ्जली दिन्छौ। उनको लक्ष्य व्यक्तिगत र सामूहिक दुवै थियो। उनले जीवनको काम आफैलाई न्यायमा मात्र नभई नश्वरहरूका लागि दयामा पनि गरे। उनीहरूलाई कसरी गर्ने भनेर देखाउन, तर उनीहरूका लागि यो नगर्ने वा उनीहरूलाई एउटै जिम्मेवारीबाट मुक्त गर्न येशूले साहसी भई काम गर्नुभयो। इन्द्रियहरूको मान्यता प्राप्त प्रमाणको विरुद्धमा फरिसिकल धर्म र अभ्यासहरू विरुद्ध र उहाँले आफ्नो निको पार्ने शक्तिले सबै विरोधीहरूलाई खण्डन गर्नुभयो। येशू परमेश्वरसँग मरियमको आत्मसचेत सम्बन्धको सन्तान हुनुहुन्थ्यो। त्यसकारण उसले अन्य मानिसहरूको तुलनामा जीवनको अधिक आध्यात्मिक विचार दिन सक्छ र प्रेमको विज्ञान उहाँको पिता वा ईश्वरीय सिद्धान्त प्रदर्शन गर्न सक्छ। एउटी स्त्रीबाट जन्मिएको शरीरमा येशूको आगमनले मरियमको पार्थिव अवस्थाको आंशिक भाग लियो। यद्यपि उहाँलाई ख्रिस्त Isoli atma. Vina mapko rupma pradan gareko thiyo. Yesle getse mane ra kalaurima uhako sangharshako lagi lekajokha gardacha. Ra yesle uhalai parameshwar ra manisharuko bichma madhyasthakarta. Va marga sawar huna sakshim banayo. Yadi uhako utpatti ra janma naswar prayogbata punadaya alag bhayeko bhaye Yesu marga को रूपमा नश्वर दिमागको लागि मूल्यवान हुने थिएन। रवि र पुजारीले मूसाको व्यवस्था सिकाउनु भयो, जसमा भनिएको थियो, आँखाको सट्टा आँखा र जसले मानिसको रगत बगाउँछ मानिसद्वारा उसको रगत बगाइनेछ, त्यसो भएन। परमेश्वरको लागि नयाँ कार्यकारी यसले प्रेमको ईश्वरीय व्यवस्था प्रस्तुत गर्नुभयो, जसले यसलाई सराप्नेहरूलाई पनि आशिष दिन्छ। सत्यको व्यक्तिगत आदर्शको रूपमा ख्रीष्ट येशु रविनिकल त्रुटि र सबै पाप रोग र मृत्युलाई हप्काउन आउनुभयो, सत्य र जीवनको बाटो देखाउन। यो आदर्श येशूको सम्पूर्ण पार्थिव करियरमा प्रदर्शन गरिएको थियो। आत्मा र भौतिक भावना सत्य र त्रुटि बीचको भिन्नता देखाउँदै येशूको ईश्वरीय उत्पत्तिले उहाँलाई सृष्टिको तथ्यहरू व्याख्या गर्न र मानिस र ब्रह्माण्डलाई बनाउने र शासन गर्ने एक दिमाग प्रदर्शन गर्न मानव सौख्यभन्दा बढी दियो। सृष्टिको विज्ञान येशूको जन्ममा यति स्पष्ट थियो। उहाँको सबैभन्दा बुद्धिमानी र कम बुझ्न नसकिने भनाइहरूलाई प्रेरित गरियो र उहाँको अद्भुत प्रदर्शनहरूको आधार थियो। ख्रीष्ट आत्माको सन्तान हुनुहुन्छ र आत्मिक अस्तित्वले देखाउँछ कि आत्माले पाप रोग र मृत्युमा फसेर न त दुष्ट र न मरणशील मानिस सृष्टि गर्दछ। हाम्रा गुरुले कुनै सिद्धान्त वा विश्वास सिकाउनु भएन। यो सबै वास्तविक अस्तित्वको ईश्वरीय सिद्धान्त थियो जुन उहाँले सिकाउनुभयो र अभ्यास गर्नुभयो। इसाई धर्मको उनको प्रमाण धर्म र उपासनाको कुनै रूप वा प्रणाली थिएन, तर क्रिस्टियन विज्ञान जीवन र प्रेमको सद्भाव बाहिर काम गर्ने ख्रिस्त बापको विश्वासलाई नष्ट गर्न आउनुभयो। ईश्वर सिद्धान्त सर्वव्यापी र सर्वशक्तिमान छ। परमात्मा जताततै हुनुहुन्छ र उहाँ बाहेक अरू केही पनि छैन वा शक्ति छैन। ख्रीष्ट आदर्श सत्य हुनुहुन्छ जुन क्रिस्टियन विज्ञान मार्फत रोग र पाप निको पार्न आउँदछ र सबै शक्ति परमेश्वरलाई दिन्छ। येशू त्यो मानिसको नाम हुनुहुन्छ जसले अरू सबै मानिसहरू भन्दा बढी ख्रीष्टलाई प्रस्तुत गर्नुभएको छ। परमेश्वरको वास्तविक विचार बिरामी र पापीहरूलाई निको पार्ने र मृत्युको शक्तिलाई नष्ट गर्ने। येशू मानव मानिस हुनुहुन्छ र ख्रीष्ट ईश्वरीय विचार हुनुहुन्छ, त्यसैले येशू ख्रीष्टको द्वैतता। उहाँको उत्कृष्ट उदाहरण हामी सबैको मुक्तिको लागि थियो, तर उहाँले गर्नुभएका कामहरू गरेर र अरूलाई गर्न सिकाउनुभयो। निको पार्ने उहाँको उद्देश्य स्वास्थ्य पुनर्स्थापना गर्नु मात्र थिएन, तर उहाँको ईश्वरीय सिद्धान्त प्रदर्शन गर्नु थियो। उहाँले भन्नुभएको र गर्नुभएका सबै कुराहरूमा उहाँ सत्य र प्रेमद्वारा परमेश्वरबाट प्रेरित हुनुभयो। उहाँका सताउनेहरूको मनसाय घमण्ड ईर्ष्या क्रूरता र बदला थियो। शारीरिक येशूमा प्रहार गरिएको थियो, तर ईश्वरीय सिद्धान्त प्रेममा लक्षित थियो जसले तिनीहरूको कामुकतालाई हप्कायो। प्रारम्भिक बाल्यकालदेखि नै उहाँ आफ्नो बुबाको व्यवसायको बारेमा हुनुहुन्थ्यो। उहाँका खोजहरू तिनीहरूबाट धेरै टाढा छन्। उहाँको मालिक आत्मा हुनुहुन्थ्यो, तिनीहरूको मालिक पुरा थियो। उहाँले परमेश्वरको सेवा गर्नुभयो, तिनीहरूले मामन सेवा गरे। उहाँको स्नेह शुद्ध थियो, तिनीहरू शारीरिक थिए। उहाँका इन्द्रियहरूले स्वास्थ्य, पवित्रता र जीवनको आध्यात्मिक प्रमाणमा पिए। तिनीहरूका इन्द्रियहरूले उल्टो गवाही दिए र पाप, रोग र मृत्युको भौतिक प्रमाणहरू अवशोषित गरे। हाम्रो स्वर्गीय पिता, ईश्वरीय प्रेम, सबै मानिसहरूले हाम्रो मालिक र उहाँका प्रेरितहरूको उदाहरण पछ्याउन र उहाँको व्यक्तित्वको उपासना मात्र हुन भनेर माग गर्दछ। क्रिस्टियन धर्मको प्रकृति शान्तिपूर्ण र धन्य छ, तर राज्यमा प्रवेश गर्नको लागि आशाको लङ्गरलाई जिसको पर्दाबाट बाहिर सेकिनामा फ्याँक्नु पर्छ, जसमा यीशु हामी भन्दा अगाडि जानुभयो। र यो कुरा भन्दा परको प्रगति धर्मीहरूको आनन्द र विजयहरू साथै तिनीहरूका दुःख र कष्टहरू मार्फत आउनु पर्दछ। हाम्रा गुरु जस्तै हामीले भौतिक इन्द्रियबाट आत्मिक भावनामा जानुपर्छ। दुःखको मानिसले भौतिक जीवन र बुद्धिको शून्यता र सबै समावेशी ईश्वरको शक्तिशाली वास्तविकतालाई राम्रोसँग बुझ्यो। यी दुई मुख्य बिन्दुहरू थिए, दिमाग उपचार वा ईसाई विज्ञान, जसले उहाँलाई प्रेमले सशस्त्र बनायो। ईश्वरको सर्वोच्च पार्थिव प्रतिनिधि, ईश्वरीय शक्ति प्रतिबिम्बित गर्ने मानव क्षमताको कुरा गर्दै भविष्य सूचक रूपमा आफ्ना चेलाहरूलाई भन्नुभयो, तिनीहरूको दिनको लागि मात्र होइन तर सधैँभरि बोल्दै, जसले ममाथि विश्वास गर्छ मैले गर्ने कामहरू उसले पनि गर्नेछ, र यी चिन्हहरूले विश्वास गर्नेहरूलाई पछ्याउनेछन्। प्रतिबद्धता पूरा हुनेछन्। ईश्वरीय उपचारको पुनः प्रकट हुने समय सबै समयभरि छ, र जसले आफ्नो पार्थिव सबै ईश्वरीय विज्ञानको वेदीमा राख्छ उसले अहिले ख्रिस्टको कचौरा पिउँछ। र क्रिस्चियन निको पार्ने आत्मा र शक्तिले समाप्त भएको छ। मम्मी म्याकर बेकर एडीले चर्च म्यानुअलमा दिएको अनुसार तीनवटा दैनिक कर्तव्यहरू पर्छु। दैनिक प्रार्थना। प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ। तपाईँको राज्य आउँछ, ईश्वरीय सत्य, जीवन र प्रेमको शासन ममा स्थापित होस् र मबाट सबै पाप हटाउन, र तपाईँको वचनले सबै मानिस जातिको स्नेह समृद्धि र तिनीहरूलाई शासन गर्न सक्छ। प्रेरणा र कार्यहरूको लागि नियम। न त दुश्मनी वा न केवल व्यक्तिगत अनुरोधले मदर चर्चका सदस्यहरूको मनसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ, र एक ईसाई वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्। पापलाई हप्काउँदा साँचो भ्रातृत्व, परोपकार र क्षमामा यस चर्चका सदस्यहरूले दिन उखिर्नु पर्दछ, र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नुपर्दछ। भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट। ड्युटी गर्न सतर्कता। यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन स्वयंलाई बचाउनु पर्छ, र परमेश्वर आफ्ना नेता र मानिस जातिप्रति आफ्नो दायित्वलाई बिर्सनु वा व्यवस्था गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ र न्याय गरिनेछ वा दोषी हुनेछ।